نحمدہ و نصلی علی رسول الکریم اما بعد فاعوذ باللہ من الشیطان الرجیم بسم اللہ الرحمن الرحیم زعماء علماء اساتذہ طلباء حاضرین مجلس السلام علیکم ورحمۃ اللہ وبرکاتہ میری ہمیشہ کی طرح خوش نصیبی ہے چار گھنٹے کا طویل سفر طے کرنے کے بعد جب اس روح پرور مجمع کو دیکھتا ہوں, جب اس عاشقان رسول صلی اللہ علیہ وسلم کے سمندر کو ٹھاٹھے مارتا دیکھتا ہوں اور جب ناموس کے رکھوالوں کو دیکھتا ہوں تو ساری تھکاوٹ دور ہو جاتی ہے. واللہ ایسا لگتا ہے کہ شاید یہی جنت ہے. روزانہ ظلم بڑھتا جا رہا ہے, ظلم کی رات طویل ہوتی جا رہی ہے. لگتا ہے ابھی اللہ تعالیٰ کو عشق کے امتحان اور بھی لینے ہیں. یقیناً یہ لمحہ فکریہ ہے, یقیناً ہمارے لیے یہ بھی پیغام ہے کہ جب ظلم حد سے بڑھ جائے تو مٹ جایا کرتا ہے, اور اللہ کی نصرت تکالیف کی پیٹھ کے اوپر بیٹھ کے آیا کرتی ہے. میں آپ کو نوید دیتا ہوں, خوشی کی نوید دیتا ہوں کہ انشاءاللہ تعالی صبح کی کرن نمودار ہونے کو ہے. پاکستان اپنے اس مقصد کو حاصل کرنے کے لیے تیار کھڑا ہے, میدان لگ چکا اور اس کے اندر حق والوں نے اپنے گھوڑے کی پیٹھ کے اوپر زینے کس دی ہیں. پاکستان ایک تحفہ, اللہ کا وہ تحفہ جو 27 رمضان المبارک کو ہمارے لیے دیا گیا. صرف 27 رمضان المبارک نہیں بلکہ ایک ایسی خوبصورت رات جس کو لیلۃ القدر کے نام سے جانتے, ایک ایسا خوبصورت دن جس کو جمعۃ الوداع کے نام سے جانتے ہیں. یہ صرف محض حادثاتی طور پر معرض وجود میں نہیں آیا بلکہ پاکستان ایک نظریے اور ایک مقصد کے لیے پیدا کیا گیا. وہ تمام اسلامی ملک جو کہتے تو اپنے آپ کو اسلامی ہیں لیکن وہاں امر اللہ نہیں بلکہ امر جو ہے وہ بادشاہ کا چلتا ہے. اس لیے پاکستان وہ ملک ہے جس نے آئینی طور پر اللہ کی حاکمیت اعلیٰ کو قبول کیا. ہم نے سب سے پہلے آئین کا پہلا لفظ یہ ہے آرٹیکل 2A کہ جو کہتا ہے کہ بلا شرکت غیر پاکستان کا حاکم اعلیٰ کون ہے؟ اللہ سبحانہ و تعالی ہے. جو کہتا ہے 227 آرٹیکل کے اندر کہ قرآن اور سنت سے متضاد قانون نہیں بنے گا. اگر قرآن اور سنت سے متضاد قانون نہیں بنے گا اور حاکم اعلی اللہ ہے اور آئینی طور کے اوپر پاکستان نے لا الہ کو انڈورس کر دیا, اس کے اوپر مہر لگا دی, تو پھر 73 کے آئین کیا کہتا ہے؟ وہ آئین جس کے اوپر آج ہم سب قسم اٹھاتے ہیں, وہ آئین بڑا واضح کہتا ہے کہ جو اللہ کے آخری نبی کو محمد صلی اللہ علیہ وآلہ وسلم کو آخری نبی نہیں مانتا وہ مسلمان, وہ مسلمان. اب آئین پاکستان کے تحت اگر ایک خاص قومیت, ایک خاص اقلیت اپنے آپ کو آئین کا پابند ہی نہیں سمجھتی تو اس کو اقلیتی حقوق کیسے دیے جا سکتے ہیں؟ مسئلہ یہ ہے کہ یہ ایک قانونی نقطہ ہے, اس کو صرف دین کے لوگوں کے لیے چھوڑ دیا گیا. یہ کوئی پہلی دفعہ نہیں ہے کہ ناموس کے رکھوالوں کے اوپر شیلنگ کی گئی, گولیاں برسائی گئیں. تاریخ بڑی لمبی ہے. مجھے یاد ہے وہ گل مسیح ملون کا وہ واقعہ جس کے اندر بے نظیر بھٹو کی حکومت کے اندر उसको जो है वो छोड़ दिया गया। और जब एहतजाज करने लोग पुरमन एहतजाज जो कि जमहूरी और आईनी हक है पाकिस्तान के अंदर, उसके लिए जब शाह अहमद नौरानी निकलते हैं तो गैस की शेलिंग उनके ऊपर की जाती है। कोई बात नहीं, तुमने हमसे रोटी छीनी, हम खामोश रहे। तुमने हमसे हमारा सुकून छीना, हम खामोश रहे। तुमने हमसे तालीम और सेहत छीनी, हम खामोश रहे। तुमने हमारा जीना हराम कर दिया, महंगाई का तूफान बपा कर दिया, हम खामोश रहे। तुम हमारा दीन हमसे छीनना चाहते हो, तुम हमारा कुरान हमसे कशीद करना चाहते हो, तुम हमारा नजरिया हमसे लेना चाहते हो, तुम हजूर पाक सल्लल्लाहु अलैहि वसल्लम की मोहब्बत हमसे लेना चाहते हो। ये नहीं करने देंगे तुम्हें, जाओ जो करना है तुम कर लो, ये नहीं करने देंगे, नहीं होगा, किसी सूरत नहीं होगा, ये काबिले कबूल नहीं। क्योंकि हम पाकिस्तान एक नजरिए की बुनियाद पे, ला इलाहा की बुनियाद के ऊपर पैदा होने वाला अल्लाह ताला का ये वो तोहफा अजीम है जिसने दुनिया को एक नया निजाम देना है। रियासत मदीना कहने वाले लोग सुन लें कि रियासत मदीना हो और सूद का कारोबार हो और अल्लाह से जंग का ऐलान हो, यह कैसे मुमकिन हो सकता है? यह नहीं मुमकिन। इसलिए हमें चंद बातों के ऊपर गौर करना है, हमें यह देखना है कि आज मसला कहां खड़ा है। आज एक वो कुव्वत है जो मगरिब की खुशनूदी के लिए अल्लाह और उसके बनाए हुए कवानीन के ऊपर एतराजात करती है नाउज़ु बिल्ला, और एक वो लोग हैं जिन्होंने पाकिस्तान को सिर्फ दिया है। ये वो कौम है जो मेरे सामने बैठी है, अजीज़ुर रहमान सानी साहब बुलाते हैं मोहब्बत से, मौलाना अब्दुल अल्लाह वसाया मुझे बहुत प्यार करते हैं। मैंने तमाम जिंदगी इनको दीन की खिदमत करते देखी, और इसी तरह से यहां जितने चेहरे बैठे हैं बखुदा ये हमारे सरों के ताज हैं। ये वो लोग हैं जिन्होंने अपनी जिंदगियां इस कुरान के लिए, इस दीन के लिए, इस पाकिस्तान के लिए, इस नजरिए के लिए वक्फ की, और आज उनके पैरोकार यहां लाखों की तादाद में मौजूद होते हैं। हमें मिन हैसुल कौन चंद फैसले करने हैं। हमें यह देखना है कि आज कश्मीर जो है वो सिर्फ और सिर्फ कमजोरी, कमजोरी जो कि आपके इरादों में है, कमजोरी हथियारों में नहीं हुआ करती, कमजोरी इरादों में होती है, वरना एक न्यूक्लियर पाकिस्तान कश्मीर की माएं बहनें बेटियां 15,500 खवातीन की इज्तमाई आबरू रेजी होती है और यहां से मोहम्मद बिन कासिम की सदा बुलंद नहीं होती। वो अपने दरीचों से, खिड़कियों के कोनों से, दरवाजों के दराड़ों से झांक के देखती हैं कि कहीं मेरा पाकिस्तानी भाई मेरी इज्जत को बचाने के लिए, मेरी नामूस का रखवाला आया। एक न्यूक्लियर पाकिस्तान होके हमने भारत को यह पैगाम दिया था कि हम मजबूत हैं, हम ताकतवर हैं, और हमारे साथ तुम किसी किस्म का उलझाव पैदा न करना वरना जवाब सख्त तरीन होगा। आज मैं देखता हूं कि दुनिया को मारका रूह बदन पेश हुआ अफगानिस्तान की सरजमीन के ऊपर, और अफगानिस्तान की सरजमीन वो सरजमीन है जिसने बड़े बड़े सुपर पावरों को नाके रगड़वा के रख दिया। वहां अफगानिस्तान के अंदर दुनिया की सिर्फ एक सुपर पावर नहीं मेरे भाइयों, बल्कि दुनिया की 5 सुपर पावरें इकट्ठी खड़ी थीं, जिनमें से एक न्यूक्लियर अमेरिका था, एक न्यूक्लियर बर्तानिया, एक न्यूक्लियर फ्रांस, एक न्यूक्लियर जर्मनी और एक न्यूक्लियर भारत खड़ा था, और दुनिया के 48 ममालिक इसके अंदर खड़े थे। और नतीजा क्या निकला कि उनको अल्लाह को है पामर दिए मोमिन पे भरोसा, इबलीस को यूरोप की मशीनों का सहारा। और गैरत है बड़ी चीज, जहाने तगदौ में पहनाती है दरवेश को ताजे सरेदारा। तो ये आपने देख लिया कि टेक्नोलॉजी जो थी वो अल्लाह के सामने जो है वो बिल्कुल बेबस हो गई। उन्होंने निजाम की कश्मकश की। इसी जगह पे खड़े होकर मैंने आपको नवीद सुनाई थी कि अमेरिका जंग हार चुका और आप देखें कि आज वो जलील और रुस्वा होकर निकल गया। अब हम देखते हैं अफगानिस्तान के कि अफगानिस्तान में क्या ये जंग थी, क्या ये जंग जीती जा सकती थी। ये नजरिए की जंग थी और नजरिया किसका लेके चल रहे थे? अल्लाह, उसके रसूल और उसके कुरान का नजरिया लेके चल रहे थे। और ये नहीं हो सकता कि अल्लाह के रसूल और उसके कुरान और उसके नजरिए को शिकस्त हो जाए। इसलिए पूरी दुनिया ने ये मौजजा देखा। लेकिन उन्होंने कहां तालीम हासिल की? एक छोटी सी बात आपके लिए, जरा चेहरों पे मुस्कुराहट लाने के लिए कहता हूं। अहमद मसूद, अहमद शाह मसूद का जो बेटा है, उससे हार क्यों गया? वो पहली दफा पंजशीर वादी के अंदर किसी को शिकस्त हुई और वो अहमद मसूद को हुई। एक उस जीदार का बेटा जिसने रूस को अकेले एक अरसे तक जो है वो रोके रखा। अहमद मसूद से जब बात हुई और मैंने उसको जब पूछा और समझने की कोशिश की तो पता चला कि उसके बाप ने अफगानिस्तान में तालीम हासिल की थी जबकि वो बर्तानिया में पढ़ के आया था। अफगानिस्तान के लोगों ने अपनी तालीम में कभी हथियार फेंकना नहीं सीखे और अंग्रेजों ने कभी उठाना नहीं सीखे। इसलिए ये जो तालीमी निजाम है ये तो आपको गैरत बख्शता है, लेकिन ये जो तालीमी निजाम जिसको मैं पढ़ के आया या जो मैंने देखा और आज के हमारे कुछ बर्गर पढ़ रहे हैं, ये तो बेशर्म बना देता है, ये तो इंसान के अंदर गैरत को निकाल देता है, ये तो इंसान को ये सोचने पे मजबूर कर देता है, टकराव पैदा कर देता है हमारे नजरिए के अंदर, हमारे कुरान के अंदर, कि ये तालीमी निजाम जो है वो हमें बुजदिल बना देता है और हम ज्यादा अपने फायदे और नुकसान को देखते हैं, ये नहीं देखते कि फायदा और नुकसान देने वाली जात अल्लाह सुभान व तआला की है। इसलिए हमें अपने तालीमी निजाम के ऊपर गौर करना पड़ेगा, हमें फैसला करना पड़ेगा कि हमें एक ऐसा तालीमी निजाम चाहिए जिसकी वजह से सुल्तान सलाहुद्दीन अयूबी जैसे लोग पैदा हों। कि अगर ताकत का मवाजना किया जाए तो सुल्तान सलाहुद्दीन अयूबी जब यरूशलम के अंदर घुटनों घुटनों तक मुसलमानों का खून बह रहा था और वो कहते थे कि जाओ अपने अल्लाह को बुला के लाओ, अपने रसूल को बुला के लाओ और कहो कि बचाए तुम्हें, तो फिर अल्लाह ताला ने एक अबाबील भेजी और 40,000 का लश्कर जंगे हतीन के अंदर जा आया उनको, जो काबा को नीस्त नाबूद करने चले थे फर्नांडस की ताकत, और वो 13,00,000 लोग थे उसके मुकाबले में 40,000 का ये लश्कर था। तो फैसला ये हुआ कि अल्लाह ताला ने 40,000 को फतह दी। अब्राहा के हाथी अबाबीलों से कुचले गए और अफगानिस्तान के अंदर पहले बर्तानिया, फिर रूस और फिर अमेरिका और उनके साथ तागूत की ताकतें मुर्दार हुई। यह है अल्लाह का फैसला। आज क्या हो रहा है पाकिस्तान के अंदर? दिल अफसुरदा है। कहीं ऐसा तो नहीं मौलाना कि कहीं ऐसा तो नहीं कि पाकिस्तान को इस साजिश का शिकार किया जा रहा है कि अवाम और अफवाज का तसादम पैदा किया जाए? क्योंकि पुलिस तो नाकाम हो गई, इनकी किल्ली खुल गई, इनकी गवर्नेंस की किल्ली जो थी वो तो आशना हो गई, लेकिन अब मसला यह है कि अगर खुदा ना खास्ता कोई क्लैश आता है तो कहेंगे अफवाज को आके अवाम का मुकाबला करो। और फिर अमेरिका बहादुर ये मशवरा देगा यूनाइटेड नेशन के अंदर कि जनाब एक ऐसा मुल्क जिसके अंदर افواج اور عوام ایک دوسرے کے ساتھ دست و گریباں ہیں, ان کو نیوکلیئر صلاحیت سے محروم کیا جائے. دوسری طرف معیشت کے نام پہ آپ کو اتنا رگڑا لگایا جا رہا ہے کہ آپ کی چیخیں نکل جائیں اور آپ یہ کہنے پہ مجبور ہو جائیں کہ روٹی اچھی یا نیوکلیئر بم اچھا. یہ قوم کی غیرت کا سودا ہو رہا ہے, یہ قوم کی نفس کو چیک کیا جاتا ہے ناموس کے معاملے پہ. یہ معاملہ تو ختم ہو گیا, یہ تو طے ہو گیا کائنات کی تشکیل سے پہلے کہ آخری نبی کون ہے, بات تو ختم ہو چکی. یہ اس کو بچانے والے کون ہیں؟ میرے پاکستانیوں, میرے بھائیوں, میرے پیارے مسلمانوں, میرے پیارے توحید پرستوں, یہ سوچنا, اپنے ارد گرد نظر رکھنا, تمہارا وقت شروع ہونے کو ہے. کیونکہ ایک نظام پاکستان میں طاغوتی طاقتوں کا ڈوب گیا اور ایک نظام افغانستان کے اندر تلو ہونے کو ہے. وہاں معیشت کا کوئی مسئلہ نہیں رہے گا, کیونکہ جس ملک میں انصاف ہوتا ہے وہاں امن آتا ہے, اور جہاں امن آتا ہے وہاں خوشحالی لے کے آتا ہے اللہ سبحانہ و تعالیٰ, یہ اس کا وعدہ ہے. اس لیے ہمیں یہ فیصلہ کرنا ہے کہ ہم نے جس مقصد کے لیے پاکستان بنایا تھا, کیا ہم اس مقصد کو حاصل کرنے میں کامیاب ہو گئے؟ کہیں ایسا تو نہیں کہ یہ انقلاب جو لا الہ سے شروع ہوا محمد رسول اللہ کی تکمیل تک ہی نہ پہنچ پایا؟ کہیں ایسا تو نہیں کہ جس نظام کے لیے قائد اعظم رحمت اللہ نے تگدو کی اور بانیان پاکستان نے تگدو کی, کہیں ایسا تو نہیں کہ وہ نظام ہم سے چھینا جا رہا ہے؟ کہیں ایسا تو نہیں کہ پاکستان کا انقلاب ادھورا رہ گیا؟ آج فیصلہ کرنے کا وقت ہے. پاکستان اللہ کی مرضی سے نبی پاک صلی اللہ علیہ وآلہ وسلم کی ہدایت کے اوپر تشکیل دیا گیا, یہ صدا قائم رہنے والا ملک ہے, اور انشاءاللہ تعالی میرے پاکستان نور کی مانند ہے اور نور کو زوال نہیں آتا. اس لیے انشاءاللہ تعالی میں ایک نئی صبح دیکھ رہا ہوں. مجھے امید ہے کہ یہ جو نظاموں کا گندا, جو ایک نظام کی بدبودار لاش اٹھا کے ہم پھر رہے ہیں پچھلے 70 سالوں سے, اس کو دفنانے کا وقت آ گیا, اور انشاءاللہ تعالی اب کی بار جوان سرکار, اب کی بار اسلام سرکار, اب کی بار قرآن سرکار انشاءاللہ تعالی. ابھی انشاءاللہ تعالی ہم نے یہ فیصلہ کر لینا ہے کیونکہ وقت کی قلت ہے اور جمعے کا وقت ہے. لیکن میں ایک بات ضرور بتانا چاہتا ہوں کہ یہ جو کچھ ہو رہا ہے یہ ایک نئے نظام کی تکالیف ہیں. جس طرح ایک ماں کو تکالیف پیدا ہوتی ہیں پیدائش کے وقت, یہ نظام کی تکالیف ہیں. اور کہہ دو کہ حق آ گیا اور باطل مٹ گیا, کہ بے شک باطل مٹنے کے لیے ہے. اور یہ باطل کا نظام, یہ استعمار کا نظام, اور یہ دنیا جو آج فرانس کے اندر مساجد کو بند کر رہی ہے, اس مہینے صرف 2020 کے اندر تک سینکڑوں مساجد جو ہے وہ 2021 کے آخر تک سینکڑوں مساجد فرانس میں بند کر دی گئیں. اور ہم کہتے ہیں کہ کہیں ایسا نہ ہو یورپ ناراض ہو جائے. اور ہمیں یہ پوچھنا ہے کہ اللہ ناراض نہ ہو جائے. اگر اللہ ناراض ہو گیا تو لہلہاتے کھیت یہ راستے میں دیکھتا آیا, پورے راستے سبز کھیت ہیں, لیکن لوگوں کے پاس روٹی نہیں ہے. آج 35% لوگ ایک وقت کی روٹی کھا رہے ہیں پاکستان میں, حکومت پاکستان کے اعداد و شمار ہیں. ہم مغرب کے غلام نہیں, ہم تمہارے نظام کے غلام نہیں. تم لوگوں نے ہمیں, میری آزاد قوم کو محکوم کر دیا. میری آزاد قوم جو ہے وہ محکوم ہونے کے لیے نہیں بلکہ دنیا کے اوپر راج کرنے کے لیے پیدا ہوئی, کیونکہ ہمارے پاس وہ نظام ہے جو اللہ کا دیا ہوا ہے. اور آخر میں صرف اتنا کہوں گا, کہ حضرت محمد صلی اللہ علیہ وآلہ وسلم کی آخرت کے اوپر، ان کے آخری نبی ہونے کے اوپر کسی کو کوئی شک ہے تو بتائے، بتائے کہ کسی کو شک ہے؟ کیا آپ آخری نبی ہیں؟ بولو، اٹھ کے بولو، کھڑے ہو کے بولو کہ آپ آخری نبی ہیں؟ کیا کسی کو شک ہے؟ کیا پاکستان کے اندر کسی کو شک ہے؟ کیا دنیا میں کسی کو شک ہے؟ معاملہ یہی ختم ہو گیا، یہ پاکستان کے لوگوں کا ووٹ ہے۔ جمہوریت پہ یقین کرنے والوں، دیکھ لو کہ پاکستانی قوم نے کس کا ووٹ دیا۔ آج یا یہ ہوں گے یا وہ ہوں گے، اور ہم تو ہوں گے، تم ہو کے نہ ہو۔ وما علینا الا البلاغ۔ پاکستان پائند آباد، ختم نبوت زندہ باد۔